शुक्ला फाटा एफएम को प्रस्तुति रेडियो कार्यक्रम जवाफदेहिता 6 बजेदेखि 37 बजेसम्म रेडियो कार्यक्रम जवाफदेहिता। नमस्कार, म विष्णु अवस्थी
अनि म सुरेन्द्र पालपाली।
जनताको सेवा गर्ने उद्देश्यले खोलिएका सरकारी एवं गैर सरकारी संस्थाको स्रोत परिचालन व्यवस्थापन एवं काम कार्यवाहीका बारेमा नागरिकहरूलाई जानकारी गराउने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम जवाफदेहितामा तपाईँलाई हार्दिक स्वागत तथा अभिवादन छ। यो कार्यक्रम शुक्ला फाटा एफएममा 6 बजेदेखि 37 बजेसम्म सुन्न सक्नुहुन्छ। सरकारी निकाय एवं गैर सरकारी निकायलाई जनमुखी, जवाफदेही, मितव्ययी, पारदर्शी, उत्तरदायी, समावेशी, समतामूलक, सहभागितामूलक, दिगो र गुणस्तरयुक्त गराउँदै स्थानीय स्तरबाट नै जनताले आफ्नो अधिकारको प्रयोग गर्न पाउन् भन्ने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम
जवाफदेहितामा आज हामी दलित महिलाका हक अधिकारका सवालमा काम गर्ने एक गैर सरकारी संस्था दलित महिला संघले के कस्तो सेवा दिइरहेको छ भन्ने विषयमा कुराकानी गर्दैछौ। दलित महिला संघले नेपालका 56 जिल्लामा आफ्नो संगठन विस्तार गरी दलित तथा दलित महिलाको हकितका लागि विभिन्न कामहरू गर्दै आइरहेको छ। खास गरी दलित महिला संघको काम कर्तव्य र चुनौतीका बारेमा थप कुराकानी गर्न हामीसँग दलित महिला संघकी केन्द्रीय पूर्व अध्यक्ष तथा संस्थापक अध्यक्ष दुर्गा सोप हुनुहुन्छ। सुनौ उहाँसँग गरिएको एक कुराकानी। दलित महिलाहरूको अधिकारका क्षेत्रमा विगत लामो समयदेखि तपाईँ काम गर्दै हुनुहुन्छ, अहिले कस्ता मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आउनु भएको छ?
मैले चाहिँ तीनटै मुद्दालाई उठाइरहेछु। एउटा मुद्दा भनेको लैंगिक समानता र महिला अधिकारका लागि म लामो समयसम्म बोलिरहेछु, काम गरिरहेछु, त्यसैले यो मेरो एउटा महत्वपूर्ण मुद्दा हो। र अर्को भनेको म एउटा दलित समुदायको र दलित समुदाय यो राज्यमा असाध्यै पछाडि परेको समुदाय प्रमुख प्राथमिकता साथ उठाइरहेको छु। र त्यसमा पनि अझ दलित महिला जो जातीय र लैंगिक हिसाबले चाहिँ पछाडि परेका छन् ती महिलाको मुद्दालाई पनि अब उठाइरहेको हुनाले मेरो तीनटै यो क्षेत्रमा चाहिँ मेरो त्यतिकै एउटा चासो र मेरो चाहिँ भनौँ न मेरो कामको विषय पनि रहेको कारणले गर्दाखेरि चाहिँ त्यति ठूलो समस्या अथवा त्यति ठूलो मुद्दाहरू उठाएको छैनन् महिलाहरूले। त्यति मात्र हो कि यो देशमा चाहिँ पुरुष र समान रूपले बाँच्न पाउन् महिलाहरू, लैंगिक समानता होस्, महिला अधिकार स्थापित होस्।
तपाईँले भन्दै गरेको अधिकार कसरी स्थापित हुन्छ त?
त्यो अधिकार कसरी स्थापित हुन्छ भन्दाखेरि चाहिँ महिलाहरूको हरेक क्षेत्रमा चाहिँ निर्णायक तहमा हरेक निकायमा चाहिँ एउटा अर्थपूर्ण सहभागिता चाहिँ उनीहरूले खोजेका छन्। उनीहरूको आर्थिक सामाजिक मुद्दाहरू चाहिँ सम्बोधन होस् र महिलामाथि हुने विभेद विशेष गरेर महिलामाथि हुने हिंसाको अन्त्य होस् होइन भन्ने मुद्दाहरू चाहिँ महिलाहरूले उठाइरहेका छन् भने अर्को कुरा चाहिँ अब यो राज्यको संरचनामा यदि महिलाहरूको जनसंख्या पुरुषको भन्दा बढी छ भने जहिले पनि महिला किन यो देशको माग्ने जस्तै हुने अथवा महिलासँग त्यो क्षमता नभएको पनि होइन त्यो हुन सक्छन् भन्ने मुद्दाहरू अब हामीले उठाइआएका छौं। किनभने मैले एउटा ठूलो महिलाहरूको सञ्जाल पनि मैले चाहिँ नेतृत्व लिइरहेको छु जसमा हाम्रो हार्जु देवबाहरू पनि हुनुहुन्छ त्यसमा चाहिँ सञ्जालमा। अर्को भनेको दलितको समस्या भनेको त अन्तर्घुलनको समस्या हो, त्यो त समाजले सिर्जना गरेको हो यो चाहिँ होइन। जस्तो जनजाति मधेसी जस्तो उनीहरूको एउटा पहिचानको अथवा उनीहरूको एउटा भाषाको अथवा एउटा संस्कृतिको मुद्दा चाहिँ दलितहरूको छैन के। दलितको मुद्दा भनेको पहिचान अथवा बाहुन क्षेत्रीको पहिचान भनेको एउटै भाषा संस्कृति अब सबै कुराहरू एउटै हो तर समाजले सिर्जना गरे हुनाले यो अन्तर्घुलनको कुराहरू हुनुपर्छ भन्ने हो। हुन त कतिपय दलित साथीहरू यसमा मसँग सहमत नहुन सक्नु होला होइन। दलितहरूले अझै पनि भनौँ न यो जातीय भेदभाव जस्तो अमानवीय अवैज्ञानिक र अमर्यादित जीवन बिताइरहने कि अथवा उनीहरूले पनि अरू सर चाहिँ एउटा समान जीवन चाहिँ जिउन पाउने यो त समाजले बनाए के फरक छ के। मलाई अहिले लागेको हेर्नुहोस् भाइ अब तपाईँहरू जस्तो एउटा मिडियामा लाग्ने एउटा भनौँ न एउटा यो युवाहरूले चाहिँ अब यो प्रश्न उठाउनु पर्यो कि किन दलित बनाइयो त। यदि हाम्रा पुर्खाले हलो कोदालो बनाएकै भरमा दलित भन्नेको हो त अथवा सुनचाँदीको गरगना बनाएकै भरमा दलित भन्नेको हो त अथवा उनीहरूले लुगा सिलाएकै भरमा अथवा जुत्ता बनाएकै भरमा दलित भन्नेको हो भने अहिले त्यो बनाउने मान्छेलाई के भन्ने त। अहिले त जोसँग पैसा धेरै छ उसले जुत्ताको ठुल्ठुला पसलहरू खोल्याएको छ अनि उसले अहिले चाहिँ तपाईँका बुटिकहरू अहिले चाहिँ खुलेका छन् अहिले तपाईँका सुन चाँदीका पसल जसका ठुला छन् उही ठुलो मान्छे धनी मान्छे भइरहेछ भन्दाखेरि, यदि पहिला त्यो काम गरेको आधारमा चाहिँ उनीहरूलाई दलित भन्नेको हो भने अब अहिले त्यो काम गर्नेलाई के भन्ने त होइन? त्यसो कामको आधारमा उनीहरूलाई विभेद गरेको भने यो हाम्रो सुदूरपश्चिमको सबै समुदायले बुझ्नुपर्ने कारण किन दलित बनाएको होला, किन भेदभाव गरेको होला भनेर चाहिँ बुझ्नुपर्छ। र अब यो भेदभावको अन्त्य गर्नु चाहिँ अब सुदूर, किनभने अहिले धेरै मान्छेले भने सुदूरपश्चिम भनेको चाहिँ छुवाछुतको चाहिँ राजधानी हो भन्छन्। मलाई कति पीड़ा हुन्छ होला, म सुदूरपश्चिमको म एउटा चेली हुँ र मलाई सुदूरपश्चिमको बारेमा कसैले टीका टिप्पणी अथवा गर्छ भने त्यो मलाई पीड़ाको विषय हुन्छ। त्यसैले हामीले यो अभियान सुरु गरौं कि यो भनेको त हाम्रा पुर्खाले त्यति बेला त्यस्तो खालको समाजले बनायो, जति बेला चेतना थिएन त्यति बेला यस्तो विज्ञानको विकास भएको थिएन, यस्तो खालको चाहिँ एउटा परिवर्तन भएको थिएन, त्यस कारणले त्यति बेला यो मुद्दाहरू उठ्यो भन्ने कुराहरू चाहिँ हुन सक्छ।
संहितामा दलित समुदाय कसरी अगाडि आउन सक्छ, तपाईँ के भन्नुहुन्छ?
अगाडि बढ्ने भने अब हामीले उठाएको मुद्दा के हो भन्दाखेरि, अब दलितहरूले चाहिँ यस्तो खालको प्याकेज आउनु पर्यो। मैले त अझ हामीले अलिकति यो बहस दलितलाई संहितामा के अथवा संहितामा दलित के भन्ने विषयमा हेर्नु भाइ न ठूलो बहस छलफल पनि बनेको छैन। हामीले जहिले पनि मधेसको साथीहरूसँग जनजाति साथीहरूसँग के भनेका छौँ भने उनीहरूले जुन खालको एउटा राज्यको माग गरिरहेका छन् त्यसपछि त्यहाँ दलितहरू कहाँ त, अथवा तिमीहरूले दलितमाथि गरे व्यवहार कस्तो त, फेरि पनि विभिन्न राज्य भयो भने दलितहरूले हरेक राज्यसँग लड्ने कि अथवा त्यो राज्यमा पनि दलितहरूले चाहिँ शासन सत्ता पाउने अथवा पुग्ने दलितहरू पनि भन्ने कुरा चाहिँ महत्वपूर्ण हो। हामी केन्द्रमा अलिकति यसलाई चाहिँ बहस र छलफलको विषय लैजाउँ पनि भनेको। अब त्यसो भए कहीँ कतै दलितको एउटा पहिचान हुने खालको, पहिचान भनेको चाहिँ दलितले त यो देशमा परिवर्तनका लागि कहाँ चुकेका छन् कि आफ्नो बलिदान योगदान दिन कहाँ चुकेका छन्, कहीँ पनि चुकेका छन्। उनीहरू जहिले पनि हरेक यो परिवर्तनका आन्दोलनमा उनीहरू चाहिँ अग्रणी भूमिका निर्वाह गरेका छन्, उनीहरूले आहुति दिएका छन्, उनीहरूले चाहिँ शहादत त गरेका छन्, ठूलो योगदान बलिदान छ। जब हामी चाहिँ एउटा अवसर पाउने बेलामा चाहिँ दलितहरूलाई फेरि पनि राज्यले चाहिँ पछाडि पारेको अवस्थाहरू छ। र अब असंहिता हुँदाखेरि अब यस्तो खालको ग्यारेन्टी, उनीहरूको अधिकारको ग्यारेन्टी हुनु पर्यो कि दलितहरूले चाहिँ एउटा जातकै आधारमा विभेद भोग्न नपरोस्, यो राज्यको हरेक निकायमा चाहिँ उनीहरूको चाहिँ एउटा अर्थपूर्ण र सम्मानित सहभागिता हुनु पर्यो, उनीहरूको आर्थिक शैक्षिक र उनीहरूका हरेक मुद्दाहरू सम्बन्धन हुनु पर्यो। र विशेष गरेर अहिले हामीले उठाएको मुद्दा भनेको के हो भन्दाखेरि, दलितहरूलाई समानुपातिक प्रतिनिधित्वले मात्रै न्याय हुन सक्दैन, त्यस कारणले गर्दाखेरि दलितहरूलाई चाहिँ एउटा विशेष अधिकार अथवा थप अधिकार चाहिँ उनीहरूलाई चाहिन्छ। त्यो कुरा तपाईँहरूलाई थाहा छ, अहिले पनि केन्द्रमा के हुने, प्रदेशमा के हुने र स्थानीयमा कति हुने भन्ने विषयमा पनि छलफल भइरहेको छ। र कम्तीमा अब हामीले भनेको चाहिँ 20% चाहिँ थप अधिकार हुनु पर्यो केन्द्र प्रान्त र अन्तमाको स्थानीय स्तरमा, र त्यतिले जबसम्म उनीहरू चाहिँ एउटा समानतामा उनीहरू आउन सक्दैनन् तबसम्म चाहिँ यो समानुपाती प्रतिनिधित्वले उनीहरूलाई न्याय गर्न सक्दैन भन्ने मुद्दाहरू पनि उठाइरहेछन्। तर तपाईँले भने जस्तो त्यस्तो ठूलो छुट्टै राज्य चाहियो, छुट्टै नामाकरण चाहियो अथवा त्यो भन्ने मुद्दाहरू चाहिँ दलितहरूको आएको छैन। दलितको राज्य बनाउँदैमा त्यो समग्र दलितको उत्थान हुन्छ कि हुँदैन, त्यो पनि एउटा बहसको विषय चाहिँ हुनुपर्छ हेर्नुहोस्। अनि एउटा कुरा, अर्को कुरा, दलितलाई चाहिँ यो चाहिँ जातका आधारमा विभेद गरेको अछुत बनाइएको समुदाय हो र यो चाहिँ समुदायलाई जहिले पनि अछुत र जहिले पनि पछाडि पार्ने कि अथवा यो देशमा चाहिँ उसलाई चाहिँ एउटा मूलप्रभावीकरण गर्ने हो, त्यो चाहिँ एउटा बहसको विषय हुन सक्छ है। त्यस कारणले गर्दाखेरि मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने म त दलितहरूको लागि छुट्टै एउटा भौगोलिक राज्य हुनुपर्छ भन्ने पक्षमा होइन, होइन। दलितको मुद्दा भनेको चाहिँ यो सबै जति पनि यहाँ राज्य बन्छ त्यहाँ दलितको चाहिँ एउटा सम्मानित जीवन र सम्मानित सहभागिता उनीहरूको चाहिँ हुनुपर्छ, एउटा भनौँ न उनीहरूको चाहिँ त्यहाँ पनि उनीहरू एउटा शासन सत्तामा पुग्ने चाहिँ त्यो खालको व्यवस्था चाहिँ हुनुपर्छ भन्ने हाम्रो चाहिँ मान्यता हो। एउटा राज्यमा मात्रै गरेर सबै ठाउँमा दलितको उत्थान र विकास हुन्छ भन्ने पनि होइन। र अर्को कुरा, दलित भनेको बुझाइ मैले अघि तपाईँलाई भने, दलित भनेको अछुत समुदाय हो, दलित भनेको यस्तो भने जहिले पनि त्यो राज्य नामाकरण गरेर दलितहरूलाई अछुत मात्रै बनाउने कि दलितहरू पनि यो देशको चाहिँ यो समाजले बनाएको बाहुन क्षेत्री र कामी दमाई सार्की जुन गाइने वादीकोहरू भनेको त एउटै भाषा एउटै संस्कृति एउटै रहन सहन एउटै सबै कुरा भएको त हो नि, होइन। त्यसैले त्यहाँभित्रको म बाहुन त दलित अथवा त फलानो भन्ने गराउने भन्दा पनि हुन न्याउ समुदायको नि आधा समूह चाहिँ छुवाछुत छ भनेर आइरहेछ, केही समुदाय चाहिँ फेरि न्याउ समुदायले होइन हामी भनेको एउटै हौ भनेर पनि आएको छ, तपाईँहरूलाई त्यो कुरा थाहा नै छ। मधेसमा झन् दलितको झन् ठूलो समस्या छ, अहिले अहिले हामी जहिले नि मधेस नेताहरूलाई के भन्छौँ भन्दाखेरि तिमीहरू चाहिँ पहाडेले यसरी हामीलाई हेप्यो पछाडि पार्यो यसो भयो भनेर हामी कुरा मुद्दा उठाउँछौँ। त्यही मधेसभित्र पनि मधेसका दलितहरूको समस्या त धेरै ठुलो छ नि, ती कुराहरू पनि हामीले चाहिँ उठाउँदैनौँ। त्यसैले हामीले नि केही सर्टेन ठाउँमा दलितलाई उत्थान भयो को लागि बोल्छौँ भने त्यो चाहिँ त्यति न्यायपूर्ण हुँदैन जस्तो लाग्छ क्या। दलितहरूलाई जातका आधारमा विभेद नगरिने, सबै ठाउँमा चाहिँ उनीहरूलाई सम्मानित जीवन र उनीहरू पनि राज्य सत्तामा चाहिँ उनीहरूको चाहिँ समान सहभागिताको कुराहरू चाहिँ उठाउनु पर्छ। भरे त्यो मधेसमा बन्ने राज्य हुन् अथवा जनजातिभित्र बन्ने होस् अथवा यहाँ चाहिँ पहाडे राज्य जे सुकै बनोस्, त्यहाँभित्र दलितको सहभागिता अथवा दलितको यो राज्यमा चाहिँ उनीहरूको चाहिँ पहुँच र अथवा उनीहरूको सहभागिताको कुरा चाहिँ उठाउनु पर्छ भन्छ।
तपाईँले छुवाछुतको राजधानी भनेर सुदूरपश्चिमलाई भन्नुभयो, होइन, किन यस्तो लाग्यो त यहाँलाई?
सबै क्षेत्रमा पुगेका छु, पूर्व पश्चिम सबै ठाउँमा गएको छु र यहाँ चाहिँ हामी सुदूरपश्चिम धेरै किसिमले पछाडि परेको ठाउँ चाहिँ छ। त्यो तपाईँको भौतिक विकासका कुराहरू हेर्नुहोस् अथवा यहाँ महिलाहरू कति महिला केन्द्रीय स्तरमा कति महिला चाहिँ राजनीतिक रूपमा यो महिलाहरू यहाँ अगाडि बढेका छन् भन्ने कुरा नि हुन अहिले नभएका त होइनन्, तर अरू क्षेत्रको तुलनामा र अहिले जुन केन्द्रमा मैले देख्छु महिलाहरू विभिन्न क्षेत्रका बहुत सशक्त महिलाहरू छन् त्यो कम चाहिँ छन्। यहाँ महिलामाथि हुने विभेद, दलितहरूमाथि हुने जातका आधारमा गरिने विभेद जबसम्म चाहिँ अन्त्य अथवा न्यूनीकरण हुँदैन तबसम्म यो क्षेत्रले विकास हुन सक्दैन। मान्छे हाम्रो यहाँ सुदूरपश्चिममा एउटा एकाडेमिक क्वालिफिकेसन चाहिँ भयो, किताबी पढाइ लेखाइ चाहिँ पाएका छन्, तर एउटा सामाजिक परिवर्तन गर्ने जुन व्यवहारिक शिक्षा चाहिँ अझै कमी हो कि होइन। अब एउटा जुन छुवाछुत अझै पनि हाम्रो यहाँ असाध्यै जोडो गाडेर बसेको छ, अझै पनि चर्को रूपमा छ, यो त ठूलो समस्या हो नि। पूर्वतिर चाहिँ आर्थिक रूपमा पनि अगाडि छन्, छुवाछुतहरू पनि कम छैन भन्दिनँ म, छ त्यहाँ चाहिँ, तर सुदूरपश्चिमको भन्दा त्यहाँ कम छ कि। मैले भोगेको, मैले देखेको र मैले अहिले पनि त्यो छ भन्ने कुरा, अब म आफै डोटीको मान्छे हो, म अहिले पनि डोटीमा जाँदाखेरि म जस्तो शिक्षित मान्छेलाई अझै पनि कत्रो खालको विभेद छ। अब मैले त्यसका विरुद्धमा लाग्ने कि मैला मार्छु, मैले डोटीको केसमा डोटीको मन्दिर केसमा मलाई मार्न भनेर मान्छेहरू चाहिँ तयार भएको थिए, म डोटीबाट भागेर धनगढीमा आएर मैले ज्यान बचाएर पत्रकार सम्मेलन गर्नु परेको थियो है। यहाँका मान्छेले चाहिँ छुवाछुतको बारेमा यसरी कसेर अगाडि बढ्न सके, छुवाछुत भए नि सहेर बसेका छौँ, त्यस कारणले गर्दाखेरि अगाडि नै आएको। डोटीको घटना भन्छु, कति मान्छे कुटे, कति मान्छे मरे, त्यस्तो खालको घटना मन्दिर परिवेशका ठाउँमा अरू ठाउँमा भएको छैन।
दलितहरूले भोग्दै आएको जातीय पीडा अनि छुवाछुतबाट मुक्ति दिलाउन तपाईँको प्रतिबद्धता के हुन्छ?
होइन होइन, यसो भाइ, मान्छेको कस्तो हुन्छ भने म एउटा परिवर्तनको लागि समाजलाई परिवर्तन गर्नुपर्छ, मैले जुन समाजमा जन्मे हुर्के, मैले जुन समाज भोगे, त्यो समाज चाहिँ जुन अझै पनि महिलामाथि हुने विभेद, दलितमाथि हुने विभेद जबसम्म अन्त्य हुँदैन तबसम्म मेरो सास रन्जेलसम्म मैले यो मुद्दामा बोलिरहन्छु, मेरा म लडिरहन्छु, होइन, त्यो त अब कुनै दुई मतै छैन। नभए तपाईँलाई थाहा छ, म जतिको मान्छे एउटा कुनै पार्टीमा लागेर एउटा चाहिँ केही भइहाल्थ्यो होला, तर त्यो नै मेरो जीवनको लक्ष्य होइन। र समाजमा त्यस्ता धेरै महिलाहरू छन्, त्यस्ता धेरै हाम्रा समुदाय छन् जसले चाहिँ आफूलाई परिवर्तनको महसुस गर्दैन, जसले चाहिँ अब एउटा भनौँ न आफूलाई चाहिँ एउटा सम्मानित जीवन जिउन सक्दैन तबसम्म यो लडाईँ चाहिँ भइरहन्छ। हेर्नुहोस्,
अब अन्तमा तपाईँ के भन्न चाहनुहुन्छ?
केन्द्रीय स्तरको सरकारले चाहिँ विकासको कुराहरू गर्दाखेरि समान रूपमा चाहिँ वितरण गर्नु हुँदैन, जुन क्षेत्र चाहिँ कमजोर छ त्यो क्षेत्रमा बढी लगानी गर्नुपर्छ भनेर मैले त्यो कुराहरू उठाइरहेको छु, बोलिरहेको छु, होइन। अब यहाँमा चाहिँ अब जस्तो दलित महिला, अन्य महिलाहरू जुन किसिमले आर्थिक रूपमा पछाडि परेका छन्, हरेक किसिमले उनीहरू पछाडि परेका छन्, सबभन्दा ठूलो त आर्थिक पाटो नै रहेछ महिलाको जीवनमा, होइन। जबसम्म ऊ आर्थिक रूपमा सक्षम हुँदैन उसले कुनै पनि क्षेत्रमा उसले प्रगति गर्न सक्दैन, अहिले पनि हरेक को बाधक भनेको नै आर्थिक नै हो। त्यसकारण जबसम्म महिलाहरू आर्थिक रूपमा सशक्त हुँदैनन् तबसम्म उनीहरू न राजनीतिमा अगाडि बढ्न सक्छन्, न सामाजिक क्षेत्रमा अगाडि बढ्न सक्छन्, कुनै पनि तपाईँको बिजनेस व्यवसायमा पनि उनीहरू चाहिँ अगाडि बढ्न सक्दैनन्। र आर्थिक सशक्तिकरण गर्नको लागि चाहिँ एउटा त सरकारले नै विशेष खालको प्याकेजहरू ल्याउनु पर्छ उनीहरूलाई आर्थिक सशक्ति गर्न, तर आर्थिक सशक्तिकरणका कुराहरू नआएका होइनन्, तर त्यहाँसम्म उनीहरूको पहुँच पनि छैन, त्यो बारेमा जानकारी पनि छैन के। अब यहाँ त अहिले छ नि त सरकारले धेरै कार्यक्रमहरू ल्याएको छ, त्यो छैन। अर्को कुरा के हो भन्दाखेरि हामी चाहिँ गरिब हौं, हामीसँग दुई चार पैसा बचत गर्न नि सक्दैनौ भन्ने हाम्रो मान्यता छ नि, त्यो होइन के। हामी कम्ती दिनमा एक रुपियाँ बचत गर्यौं भने नि 30 रुपियाँ महिनामा बचाउन सक्ने रहेछौ के, हेर्नुहोस् है, 30 रुपियाँमा हामी महिला समूहमा बसेर 20-25 जनाको समूहमा बस्यौँ भने त्यो पैसा त कति हुने रहेछ, 100 हुने रहेछ, 1000 पैसा हुने रहेछ, र तपाईँको केही वर्षपछि त लाखौँ पैसा हुन्छ। त्यो लाखौँ पैसा भएपछि त महिलाले आफ्नै किसिमको व्यापार व्यवसायहरू गर्न सक्छ, आत्मनिर्भर हुन सक्छ, महिला पनि आर्थिक रूपमा सशक्तिकरण हुन सक्छ भन्ने खालको कुराहरू चाहिँ हामीले अगाडि लानुपर्छ। र विशेष गरेर यसमा चाहिँ सरकारी निकाय चाहिँ जिम्मेवार हो भन्ने मलाई लाग्छ, र उसले चाहिँ आर्थिक सशक्तिकरणका कार्यक्रम केही हदसम्म ल्याएछ, त्यो कार्यक्रम चाहिँ लसी समुदायसम्म पुग्न सकेको छैन, त्यो पुर्याउने काम भनेको तपाईँहरूको मिडियाको पनि हो, हेर्नु संसारले पनि यो भूमिका खेल्ने भन्ने मलाई लाग्छ। र विशेष गरेर यो देश यो क्षेत्रको समग्र विकास र उन्नतिको लागि चाहिँ म जति एउटा मेरो चिन्ता छ र त्यसमा म केन्द्रीय स्तरमा पनि मैले आफूले खेल्ने भूमिकाहरू चाहिँ म निर्वाह गर्छु। त्यति मात्र होइन, म जुन संस्थामा आबद्ध छु त्यो संस्थाले चाहिँ मार्फत यो सुदूरपश्चिमका सबै जिल्लामा चाहिँ हामी केही न केही रूपमा चाहिँ विशेष गरेर दलित महिलाको समग्र विकासका लागि चाहिँ हामी चाहिँ क्रियाशील छौँ र क्रियाशील रहनेछौँ, र तपाईँहरूको सहयोग र साथको चाहिँ हामीले सदा अपेक्षा पनि राखेका छौँ।
कार्यक्रममा आफ्नो अमूल्य समय दिनुभयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
यिनै जानकारीका साथै रेडियो कार्यक्रम जवाबदेताबाट विदा माग्ने बेला भएको छ। अर्को दिन फेरि अर्को विषयमा कार्यक्रम जवाबदेता लिएर उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि कार्यक्रमबाट कार्यक्रम संयोजनमा साथ दिने विष्णु अवस्थी, दानसिंह डङ्गरासँगै म सुरेन्द्र पालपाले पनि विदा माग्छु। नमस्कार।